आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
को सजाए पापको यो केवल हाम्रै निम्ति हो सहे सजाए पापको यो केवल हाम्रै निम्ति हो चोटै चोटले जीवन सजिएको सजाय दोष बिनाको कसले पोसाहन्छ र सजाय दोष बिनाको कोहिरहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि तोके अब हेले बने
तपाईहरूकै यो प्रिय बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन कलसीहरूलाई पावलले लेखेको पत्र द्वारा हामी देखिरहेका छौं र आज हामी वचन अध्ययनकै क्रममा देख्नेछौ कलसी एक अध्याय नौ पददेखि लिएर पन्ध्र पदबाट। यो चाहिँ पावलको प्रार्थना हो। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचनलाई आरम्भ गरौं। जीवित बुबा, तपाईँको चरणमा आज पनि आएका छौं। आफ्नो वचनद्वारा हामी हरेकसँग बोल्नुहोस्। पवित्र आत्मा, तपाईँ हामीलाई अगुवाई गर्नुहोस्, बुझ्ने मन र ज्ञान दिनुहोस्। छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। अमित्र, मैले भनिहाले कि आज हामी कलसी एक अध्याय नौ पददेखि पन्ध्र पदबाट देख्नेछौ, यहाँ देख्नेछौ पावलको प्रार्थना। अमित्र, यस दोस्रो खण्डमा कलसीका विश्वासीहरूको लागि पावलको प्रार्थना छ। यो शास्त्रमा एक सबभन्दा अद्भुत प्रार्थना हो। म सोच्दछु कि यो नै प्रार्थनाले सम्पूर्ण निभहरूको आधारहरूको छुँदछ। अनि पावलले के को लागि प्रार्थना गर्छन्, सो कुराको ध्यान दिन हाम्रो निम्ति अति नै मददगार हुनेछ। यो कुरा देख्न अति नै चाखलाग्दो छ कि मानिसहरू यी कुराहरूका निम्ति प्रार्थना गरिरहेका छन्। पावलले ती कुराहरूका अति नै स्पष्ट पार्दछन् कि हामीले पहिले नै तिनीहरूको पाइसकेका छौ, प्राप्त गरिसकेका छौ। डाक्टर एचए आयरन साइडले त्यो प्रार्थनाको बारेमा बताउँछन् जुनको आजकल पनि मानिसहरूले प्रार्थना गरेको हामी सुन्दछौ, जुन यस प्रकार छ। हामी तपाईसँग प्रार्थना गर्दछौ, हाम्रा पापहरूका क्षमा दिनुहोस् र येशूको रगतमा हामीलाई धुनुहोस्, तपाईँको राज्यमा हामीलाई ग्रहण गर्नुहोस्, तपाईँको पवित्र आत्मा हामीलाई दिनुहोस् र ख्रिस्टको खातिर हामीलाई आखिरमा बचाउनुहोस्, आमेन। अमित्र, के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि परमेश्वरले पहिले नै ती हरेक प्रार्थनाहरूको उत्तर दिइसक्नु भएको छ? के यो कुराको ध्यान दिनुभएको छ? परमेश्वरले हाम्रा सम्पूर्ण अधर्महरू पापहरू पहिले नै क्षमा गरिसक्नु भएको छ। हामी ख्रिस्टको रगतद्वारा पहिले नै शुद्ध गरिसकेका छौ। उहाँले पहिले नै अन्धकारको राज्यबाट उहाँको प्रेमको पुत्रको राज्यमा हामीलाई सारिसक्नु भएको छ। अनि उहाँले हामीलाई पवित्र आत्माद्वारा छाप मोहर लगाइसक्नु भएको छ। रोमी 8:9 पदले भन्छ, यदि कुनै मानिससँग ख्रिस्टको आत्मा हुनुहुन्न भने उनी उहाँको हुँदै होइन। मित्र, हामीले सर्वप्रथममा सुसमाचारको विश्वास गरेको क्षणबाटै अनन्त कालको रूपमा सदाको निम्ति उहाँले बचाइसक्नु भएको छ, उद्धार दिइसक्नु भएको छ। त्यसकारण हामीले पहिले नै पाइसकेका यी कुराहरूको लागि विन्ती प्रार्थना गर्नुभन्दा ती सम्पूर्ण कुराहरूको निम्ति उहाँलाई धन्यवाद र स्तुति प्रशंसा गर्दा मुनासिब हुनेछ, उचित हुनेछ। यसरी प्रार्थना गर्नको सट्टामा हामी यो तपाईलाई माग्दछौ, बरु प्रार्थना यो हुनुपर्छ, हामी यी सारा कुराहरूको लागि तपाईलाई धन्यवाद दिन्छौ जुन तपाईले पहिले नै हाम्रो निम्ति गरिसक्नु भएको छ। अहिले हामी पावलले प्रार्थना गरेका यी अद्भुत प्रार्थनातिर आएका छौं। सर्वप्रथममा उसले धेरै विन्तीहरू अर्जीहरू बनाएका छन् र बनाउँछन्। त्यसपछि उसले परमेश्वरलाई ती कुराहरूको लागि धन्यवाद दिन्छन् जुन उहाँले हाम्रो लागि अघि नै पहिले नै गरिसक्नु भएको छ। कलसी एक अध्याय नौ पदमा भन्छन्, यही कारणले हामीहरूले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छालाई जान्ने ज्ञानले तिमीहरू भरेका हौ भनी विन्ती गर्न छोडेका छैनौ। पाउले प्रार्थना गरेको पहिलो कुरा थियो कि कलसीका विश्वासीहरू उहाँको इच्छालाई जान्ने ज्ञानले भरिएका हुन्। ग्रीकमा ज्ञानको शब्द हो एपिग्नोसिस, जुनको अर्थ हो श्रेष्ठ ज्ञान। कलसीमा नोस्टिकहरू यानि ब्रह्मज्ञानीवादीहरू र हेरेटिकहरू यानि पाखण्ड धर्मवादीहरू यो कुरामा घमण्ड गर्दथे कि तिनीहरूसँग श्रेष्ठ ज्ञान थियो। पाउल यहाँ भन्छन्, म प्रार्थना गर्दछु कि तिमीहरू ज्ञानले भरेका हौ ताकि तिमीहरूसँग श्रेष्ठ ज्ञान हुन सकेको होस्। तर पाउले यस ज्ञानलाई परमेश्वरको इच्छाको ज्ञानसँग सीमित गर्दछन्। यो ज्ञान सम्पूर्ण बुद्धिमा आत्मिक समझमा हुनुपर्छ। मित्र, यो कुरामा तपाईँको ध्यान आकर्षण गरौं होला। यो सानो पत्रमा बुद्धि शब्द 6 पल्ट उल्लेख भएको छ अनि 10 पदमा हामी यहाँ देख्छौ कि उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाऊ र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाऊ। पाउलको दोस्रो प्रार्थना हो तिमीहरू प्रभुलाई प्रसन्न गर्ने योग्य चालमा हिँड्न सकुन्। पहिलो तिनीहरूको निम्ति पाउलको प्रार्थना थियो कि आत्मिक समझमा र सारा बुद्धिमा उहाँको इच्छालाई तिनीहरूले जान्न सकुन् र जान्ने त्यो ज्ञानले तिनीहरू भरेका हुन्। अनि दोस्रो प्रार्थना छ कि तिनीहरू प्रभुलाई प्रसन्न गर्ने योग्य चालमा हिँड्न सकुन्। यसको मतलब यी ख्रिस्टियनहरू मानिसहरूको सामने शिर झुकाउने छैनन् वा तिनीहरूलाई प्रसन्न तुल्याउने कोसिस गरिरहने छैनन्, बरु प्रभुलाई। अनि उसको तेस्रो बिन्ती हो तिनीहरू हरेक असल कामहरूमा फलदार हुँदै जाउन्। ख्रिस्टियन फल फलाउने हाँगा हो र फल फलाउनु पर्छ। ख्रिस्ट चाहिँ बोट हुनुहुन्छ र हामीले उहाँमा हाँगाको रूपमा बनेर फलहरू फलाउनु पर्छ। र चौथो पाउलको प्रार्थना हो तिनीहरू परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाउन्। ख्रिस्टियन गतिहीन अचल हुनु हुँदैन, तर जीवित हुनु पर्दछ, परमेश्वरको वचनमा वृद्धि भइरहनु पर्दछ, बढ्दै जानु पर्छ। अनि 11 पदमा भन्छन्, अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्य अनुसार सारा शक्तिले बलवान हो। यहाँ पाउलको 5 प्रार्थना छ, सामर्थ्य र शक्ति केवल परमेश्वरबाट मात्र आउन सक्छन्। तिनीहरू पवित्र आत्माद्वारा उत्पन्न गरिन्दछन्। यी विश्वासीहरू सारा शक्तिले र सामर्थ्यले सम्पूर्ण धीरज र सहनशीलताको निम्ति बलवान हुन सक्छ। अनि यो धीरज र सहनशीलता आनन्दसितको हुनुपर्छ। त्यसपछि 12 पदमा भनिएको छ, र पितालाई धन्यवाद चढाऊ जसले ज्योतिमा पवित्र र पवित्र जनहरूको पैतृक सम्पत्तिको भागीदार हुनको निम्ति हामीलाई योग्य बनाउनु भएको छ। यहाँ ती कुराहरूको सूचीको आरम्भ देख्न हामी सुरु गर्दछौ जुनको लागि पाउल धन्यवादी छन्। हाम्रा सारा प्रार्थनाहरू धन्यवादले भरिएको हुनुपर्छ। पाउल धन्यवादी छन् कि परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिको भागीदार हुन योग्य बनाउनु भएको छ। आज हामीले त्यसको पकड बनाइराख्नुपर्छ। हामीले परमेश्वरमा विश्वास गर्नुपर्छ र उहाँको प्रतिज्ञा सत्य हो भन्ने कुरामा विश्वास गर्नुपर्छ। अनि 13 पदमा भन्छन्, जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ। पाउल यस कुरामा धन्यवादी छन् कि हामी शैतानको राज्यबाट छुटकारा दिइएको छ। हामी अपराधहरू र पापहरूमा मरेका थियौं र संसारको चालमा गइरहेका थियौं। अहिले हामी उहाँको प्रेमको पुत्रको राज्यमा सारिएका छौं। यो नै आज यहाँ पृथ्वीमा परमेश्वरको राज्यको सम्बन्धमा वर्तमान दृष्टिकोण हो। तपाईँ परमेश्वरको राज्यको निर्माण गर्न सक्नुहुन्न। तपाईँ यसको अंश भाग हुन सक्ने तरिका वा बाटो नै आफ्नो हृदयलाई खोलेर ख्रिस्टलाई तपाईँको उद्धारकर्ताको रूपमा ग्रहण गरेर हो। त्यसले तपाईँलाई उहाँको प्रिय पुत्रको राज्यमा सार्दछ, रूपान्तर गर्दछ। अनि 14 पदमा भनिएको छ, उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा अथवा पापहरूको क्षमा पाएका छौं। हामी खालि उहाँको राज्यमा मात्र सारेका छैनौं मित्र, रूपान्तर गरेका छैनौं मित्र, तर उही समयमा उहाँमा हामीसँग पापहरूका क्षमा पनि छ। यो सधैँ ख्रिस्टको रगतसँग जोडिएको छ। परमेश्वरले भावनात्मक तरिकामा वा भावनामा डुबेर पापको क्षमा गर्नुहुन्न। हामीसँग उहाँको रगतद्वारा उद्धार र छुटकारा छ, पाप क्षमा छ। उद्धार वा छुटकारा ग्रीक शब्दमा हो अपोलुट्रोसिस, जुनको अर्थ हो दासत्वमा परेका मानिसहरूको मुक्त गर्नु, स्वतन्त्र गर्नु। ख्रिस्टले पापको दासत्वबाट हामीलाई छुटकारा दिन दाम मूल्यको चुक्ता गर्नुभयो। पाउलले पाँच अद्भुत सत्यताको निम्ति धन्यवाद दिएका छन्। यदि हामी ख्रिस्टलाई विश्वास र भरोसा गरिरहेका छौं भने परमेश्वरले हामीलाई ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनु भएको छ। उहाँले हामीलाई अन्धकारबाट छुटकार दिनुभएको छ र हामीलाई आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ। परमेश्वरले हामीलाई उहाँको रगतद्वारा छुटकारा र पापहरूको क्षमा दिनुभएको छ। तैपनि त्यहाँ धेरै क्रिस्चियनहरू छन् जो यी सबै पाँच कुराहरूको निम्ति अझै प्रार्थना गरिरहेका छन् र प्रार्थना गर्दछन्। मेरा विश्वासी मित्र, तिनीहरू तपाईँकै हुन्। तपाईँले पहिले नै प्राप्त गरिसक्नु भएको छ। किन तपाईँ तिनीहरूका निम्ति बरु धन्यवाद दिनुहुन्न? त्यसपछि हामी देख्नेछौ ख्रिष्टको व्यक्तिको। हामीले श्रेष्ठ गीतको हाम्रो अध्ययनमा येशु ख्रिष्टको व्यक्तिको बारेमा देखेका थियौं। कलसीको पत्रमा यसको खास विषयको नजदिकमा आउँछौं र यसको थियोलोजी यानी आध्यात्मिक विज्ञानको बारेमा सिक्छौं। यो अति नै महिमित र अति नै उच्च र यो पत्रको अति नै प्रमुख खण्ड हो। यहाँ विषय चाहिँ येशु ख्रिष्टको व्यक्ति हो। हामी उहाँको बारेमा त्यति धेरै भन्न सक्दैनौ र यो जीवनमा हामी कहिले पनि उहाँका सारा महिमा र उहाँको सारा अद्भुतमा उहाँलाई बुझ्न सक्दैनौ। यस खण्डले ती व्यक्तिहरूलाई उत्तर दिन्छ जसले येशु ख्रिष्टको ईश्वरत्वको इन्कार गर्दछ। यी पदहरू बुझ्न यो थाहा गर्नु हो कि उहाँ वास्तवमा कति अद्भुत हुनुहुन्छ। पावलले विशेष गरी मण्डलीमा सबभन्दा पुरानो एक हेरेसीको पाखण धर्मको उत्तर दिन प्रयत्न गरिरहेका छन्। अर्को सबभन्दा पहिलो हेरेसी पाखण धर्म हो एरेनिजम थियो। अलेक्जेन्ड्रियाको एरियस भन्ने व्यक्तिले भने कि प्रभु येशु ख्रिष्ट खालि सृष्टि गरिएका सृष्टि वा प्राणी मात्र हुनुहुन्थ्यो। ईस्वी सम्वत 325 नाइसियाको परिषदले सभाले यसको उत्तर दियो यो भन्दै कि प्रभु येशु ख्रिष्ट 100% मानिस र 100% परमेश्वर हुनुहुन्छ। पछिबाट चर्चको इतिहासमा सोसिनसले अर्को हेरेसी पाखण धर्मको फैलाए। येशु परमेश्वर थिएनन् र मानव जातिलाई पापबाट उद्धारकर्ताको आवश्यकता पर्दैन। उसले सिकायो कि हामी पूर्ण रूपमा पतित भइसकेका छैनौ। अनि आज यही नै यहोवा विटनेस र केही झुट्टा शिक्षाहरूले तिनीहरूको खास सिद्धान्तको आधार हो। यहाँ ख्रिष्टको परिचयको 9 चिन्हहरू वा संकेतहरू दिएका छन् जुनले उहाँलाई अरू यस संसारमा रहने कुनै व्यक्ति भन्दा बेगलाई भिन्नै बनाउँछ। 15 भनिएको छ, उहाँ अदृश्य परमेश्वरका प्रतिरूप सारा सृष्टिका जेठा हुनुहुन्छ। ख्रिष्टको पहिचान वा परिचयको पहिलो चिन्ह हो उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ। प्रतिरूपको ग्रीक शब्द हुन्छ इक्योन। उहाँ कसरी अदृश्य परमेश्वरको प्रतिरूप हुन सक्नुभयो? तपाईँ कुनै अदृश्य वस्तुको प्रतिरूप वा फोटोग्राफ लिन सक्नुहुन्न, त उहाँ कसरी त्यो हुन सक्नुभयो? युहानले आफ्नो सुसमाचारको प्रस्तावनामा यो स्पष्ट पार्दछन्। युहाना 1:1 पदमा आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर थियो। त्यसपछि युहान्ना 1:14 फेरि उनी भन्छन्, अनि वचन शरीर हुनुभयो। यदि तपाईँ युहान्नाको सुसमाचारमा ख्रिसमसको कथा चाहनुहुन्छ भने त्यो यो नै हो। उहाँ शरीरमा जन्मनुभयो। यही नै तरिकामा उहाँ अदृश्य परमेश्वरको प्रतिरूप बन्नुभयो। उहाँ कसरी त्यो हुन सक्नुभयो? किनभने उहाँ परमेश्वर हुनुहुन्छ। यदि उहाँ परमेश्वर नहुनु भएको भए उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुन सक्नुहुन्न। अनि दोस्रो ख्रिष्टको पहिचानको चिन्ह हो उहाँ सारा सृष्टिका जेठा हुनुहुन्छ। यसले पितासँगको उहाँको सम्बन्ध र त्रिएकतामा उहाँको स्थान ओहदाको प्रकट गर्दछ। परमेश्वर सनातन अनन्त पिता हुनुहुन्छ। पुत्र सनातन अनन्त पुत्र हुनुहुन्छ। त्रि एकतामा उहाँको स्थान स्थिति त्यो छोराको यानी पुत्रको हो। सारा सृष्टिका जेठाले सारा सृष्टि अघि उहाँको प्राथमिकताको पनि संकेत गर्दछ। सारा सृष्टिको उहाँको अगुवाईत्व प्रमुखत्वको मतलब यो होइन कि उहाँ सबभन्दा पहिलो जन्मनु भएको थियो। हामीले बुझ्न आवश्यक छ कि जेठो यानी पहिलो जन्मेको जेठोपनको मतलब के हो। कहीं पनि शास्त्रले सिकाउँदैन कि येशु ख्रिष्ट बेतलेममा उहाँको जीवनको आरम्भ भएको थियो। हामीलाई मीका 5:2 पदको महान अगमबाडीमा भनिएको छ कि उहाँ बेतलेममा जन्मनु हुने थियो तर उहाँ अनन्त कालबाट आउनु भएको हुने थियो। यसैया 9:6 हामी देख्छौ, किनभने हाम्रो निम्ति बालक जन्मेको छ, हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। बालक जन्मेको छ तर पुत्र दिइएको छ। उहाँ सनातन अनन्त कालबाट आउनुभयो र हाम्रा मानव चोला आफै माथि धारण गर्नुभयो। पाउल त्यस दिनका दर्शन शास्त्र एक रहस्य धर्मसँग व्यवहार गरिरहेका छन्। यसलाई डेमोर्ज भनिन्दछन्। अनि यसले सिकाउँछ कि परमेश्वरले आफ्नो मुनिको सृष्टि गर्नुभयो र त्यो सृष्टिले फेरि आफू मुनिको सृष्टि गर्यो। त्यसपछि त्यो सृष्टिले फेरि अर्को आफू मुनिकोलाई सृष्टि गर्यो। यो एक सृष्टिले आफू मुनिको अर्को सृष्टिको सृष्टि गर्ने सिलसिला तबसम्म नित्य जारी रह्यो जबसम्म आखिरमा अन्तिम सृष्टिले यो ब्रह्माण्ड विश्वको सृष्टि गर्यो। यो परमेश्वरबाट उत्पत्तिहरू थिए। ब्रह्मज्ञान वादले नोस्टिजमले सिकाउँथ्यो येशु यी सृष्टिहरू मध्ये एक सृष्टि थिए, यानी परमेश्वरबाटका उत्पत्ति सृजना गरिएका कुरो प्राणी। अहिले पाउल त्यसको उत्तर दिइरहेका छन्। येशु ख्रिस्ट सारा सृष्टिका जेठा हुनुहुन्छ, उहाँ सारा सृष्टिहरू भन्दा अघिका हुनुहुन्छ। ग्रीक शब्द प्रोटोकोसको अर्थ हो सारा सृष्टि भन्दा पहिले। उहाँ सृष्टिमा जन्मनु भएको थिएन, उहाँ करिब 2000 वर्ष पहिले आउनुभयो र शरीर बन्नुभयो। उहाँ कुनै सृष्टिहरू भन्दा अघि नै हुनुहुन्थ्यो। युहाना 1:1-3 पदमा भनिएको छ, आदिमा वचन थियो अनि वचन परमेश्वरसँग थियो अनि वचन परमेश्वर, उहाँ नै आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुरा उहाँद्वारा हुन आए, यानि सबै कुरा सारा सृष्टि उहाँद्वारा बनाइए, अनि हुन आएका कुराहरू मध्ये कुनै पनि उहाँ बिना हुन आएनन्। परमेश्वर पिता सनातन अनन्तकालीन परमेश्वर हुनुहुन्छ, परमेश्वर पुत्र अनन्तकालीन पुत्र हुनुहुन्छ। त्यहाँ कुनै समय थिएन कि जब येशु ख्रिष्टको जन्माइएको थियो। शास्त्रमा धेरै स्थानहरूमा प्रभु येशु ख्रिष्टलाई जेठो, पहिलो जन्म, पहिलो फल भनिएको छ। उहाँ सारा सृष्टिको पहिलो जन्मेको जेठो भनिएको छ। उहाँ मृत्युबाट पहिलो यानी जेठो भनिएको छ, साथै उहाँलाई जन्माएको भनिएको छ। तर यो उहाँको शुरूआतको जन्म होइन। उहाँलाई पछिबाट कलसी 1:18 पदमा मरेकाहरूबाट ब्यौतनेहरूमा जेठो पनि भनिएको छ। त्यही नै भजनकारले भजन 2:7 पदमा भनेथे, उर्दी म घोषणा गर्नेछु, परम प्रभुले मलाई भन्नुभयो, तिमी मेरा पुत्र हो, आज मैले नै तिमीलाई जन्माएको छु। पाउले यस विचारलाई आगे गलाती प्रदेशमा भएको पिसिडियाको अन्तियोकमा प्रचार गरेको सन्देशमा वर्णन गरे। पाउले भने कि भजनकारको खास मतलब थियो ख्रिष्ट मृत्युबाट जन्माइएको थियो। सुन्नुहोस् प्रेत 13:32-33 पदमा भन्छन्, अनि हामी तपाईहरूलाई यो शुभ समाचार सुनाउँछौ, पिता पुर्खाहरूलाई जुन प्रतिज्ञा दिइएको थियो त्यसलाई परमेश्वरले येशूलाई बौराएर उठाइकन हामी उनीहरूका सन्तानका निम्ति पूरा गर्नुभयो। जसले दोस्रो भजनमा पनि लेखिएको छ, तिमी मेरो पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। जब येशु ख्रिष्टलाई सारा सृष्टिको जेठो भनिँदछ, यसले बेतलेममा उहाँको जन्मको सूचित गरिरहेको छैन। यो ख्रिस्टमासमा प्रचार गरिने पद होइन, यसको अर्थ हो उहाँसँग सर्वश्रेष्ठ प्राथमिकता छ। यसले गर्नुपर्ने सरोकार उहाँको उत्पत्ति शुरूआतसँग केही पनि छैन। भजनकारले लेखे भजन संग्रह 89:27 पदमा, म तिनलाई मेरो जेठो छोरा पनि तुल्याउने छु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। यसले यो अति नै धेरै स्पष्ट पार्दछ कि ख्रिष्ट अनन्तकालीन सनातनको पुत्रको रूपमा सम्पूर्ण सृष्टिहरू मध्ये सबभन्दा ज्येष्ठ अनि श्रेष्ठ प्राथमिकताको स्थितिको लिनुहुन्छ। अर्को शब्दमा त्यहाँ कुनै डेमोर छैन, यानि एकपछि अर्को सृष्टिको सृष्टिहरूको सिलसिला छैन। यानि परमेश्वरले आफू मुनि एक सृष्टि गर्नुभयो अनि त्यो सृष्टिले अर्को सृष्टिको सृष्टि गर्यो, एवं क्रमले एकपछि अर्को हुँदै एकले अर्कालाई सृष्टि गर्ने सिलसिलाको सिद्धान्त कति पनि सत्य होइन। उहाँ स्वयंले सारा चीजहरू बनाउनुभयो। अमित्र, म शास्त्रमा केही खण्डहरू उल्लेख गर्न चाहन्छु जुनले ख्रिष्टको व्यक्तिको बताउँदछ। हिब्रू 1:3 पदमा हामी पढ्छौ, जो उहाँको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का प्रतिरूप हुनुहुन्छ, अनि सबै थोकलाई आफ्नो सामर्थ्यको वचनले सम्हाल्नुहुन्छ। आफैद्वारा हाम्रा पापहरूलाई शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमाको दाहिने हातपट्टि बस्नुभयो। यस पदको कथन यस्तो सुनै पर्दैन कि उहाँ खालि एक सृष्टि मात्र हुनुहुन्छ। के त्यस्तो सुनै पर्दछ र? उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ। हिब्रू 1:7-8 पदले भन्छ, अनि स्वर्गीयहरूको विषयमा उहाँ भन्नुहुन्छ, उहाँ आफ्ना दूतहरूलाई वायु र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ। तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, हे परमेश्वर, तपाईँको सिंहासन युगानुयुग रहन्छ, धार्मिकताको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो। त्यसकारण मेरो मित्र, यहाँ हामी प्रभु येशु सृष्टिको रूपमा जन्मनु भएको थियो भन्ने कुरा देख्दैनौ र त्यसको बारेमा हामी कुरा गरिरहेका छैनौ। बरु हामी यो तथ्यको बारेमा कुरा गरिरहेका छौ कि उहाँ परमेश्वर हुनुहुन्छ। जब उहाँ संसारमा आउनुभयो, बालक जन्मेको थियो तर पुत्र दिइएको थियो, र उहाँ अनन्तकालबाट आउनुभएको थियो। स्वर्गीय दूतले मरियमलाई सूचना दिएथे लुका 1:35, तिमीबाट जन्मने पवित्र बच्चा परमेश्वरको पुत्र कहलिनेछ, किनभने उहाँ त्यही नै हुनुहुन्छ। उहाँ यो पृथ्वीमा आउनुभन्दा पहिले परमेश्वर पुत्र हुनुहुन्थ्यो। मती 16:16 पदमा भनिएको छ, तपाईँ ख्रिष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। अमित्र, अर्को दिनमा हामी निरन्तर ख्रिष्टका पहिचानका अन्य 6 चीजहरूको देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।